डुङ्गा चढेर आएका 5,000 भन्दा बढी मानिसलाई उद्धार गरिएको जनाएका छन् र 19औं शताब्दीमा जन्मिएको प्रमाणित अन्तिम महिलाको निधनसँगै मानव इतिहासले एउटा कोसे ढुङ्गा पार गरेको छ।
हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको बिहानी पख यहीं सकिन्छ। भरि बेलुका 8:45 बजे साँझ पख लिएर हामी फेरि उपस्थित हुने नै छौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज बैंक, राइजिंग टु सर्व।
सुजुकी सुपर अफर यस नयाँ वर्षमा सुजुकीको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्नुहोस् र 23 इन्चको स्यामसङ एलइडी टिभी सित्तैमा पाउनुहोस्। जापानिज बाइक त्यसमाथि पनि 5 वर्ष वारेन्टी। अब ढुक्क भएर चढ्नुहोस्।
भर्ना खुलियो। यही शैक्षिक सत्र 2074 सालको लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म वैशाख 3 गतेदेखि भर्ना खुलिएको कुरा सम्पूर्ण विद्यार्थी भाइ बहिनी तथा अभिभावक जीवहरूमा सहर्ष जानकारी गराइन्छ। विद्यालयका विशेषताहरू: दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइँदै आएको, आफ्नै भवनमा भौतिक सुविधा सम्पन्न कक्षा कोठाहरूको व्यवस्था भएको, अनुशासित वातावरण युक्त गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको, वैकल्पिक विद्युतीय सेवा सहितको कक्षा कोठा तथा कम्प्युटर ल्याबको व्यवस्था भएको, विद्यार्थी केन्द्रित अतिरिक्त क्रियाकलाप तथा पठन पाठ्य आएको, 2072 सालको प्याप्सन अन्तर्गत जिल्ला स्तरीय प्रतिस्पर्धात्मक प्रतियोगितामा आफ्नो स्थान ओगट्न सफल भएको, विद्यार्थीहरूको लागि ट्युसनको पनि सुविधा भएको। भर्ना कार्यक्रम 2074 वैशाख 3 गतेदेखि, कक्षा सञ्चालन मिति 2074 वैशाख 10 गतेदेखि, प्रिन्सिपल 3 स्टार अङ्ग्रेजी आवासीय हाई स्कुल धनगढी उपमहानगरपालिका 8 क्याम्पस रोड कैलाली, फोन नम्बर 091-520-232, 520-235।
साथै कक्षा 9 को फारम वितरण यही वैशाख 3 गते, इन्ट्रान्स एक्जाम वैशाख 6 गते।
जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम। बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी।
नमस्कार, हार्दिक स्वागत छ यहाँ पश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज को चर्चित कार्यक्रम तातो बहस को प्रखाई में बस्तुभएका यहाँहरु सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत मनोवराज थानुक। हामी दिनौ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौं, कार्यक्रममा छलफल गर्छौं, कुराकानी गर्छौं समय सन्दर्भको विषयमा रहेर। र पछिल्लो समय अब यहाँहरुलाई जानकारी भइसकेको छ, देश चुनावी माहौलमा गइसकेको छ, विभिन्न स्थानमा दोस्रो चरणमा चुनाव हुन्छ कि भन्ने चर्चा पनि चलिरहेको छ, राजनीतिक अन्योलता छाएको छ एकातिर भने एकातिर निर्वाचन आयोग चुनावको मिति नजिकै चुनावी माहौल बनाउँदैछ, आफ्नो तयारीलाई तीव्र गतिमा अगाडि बढाइरहेको छ भने जनतामा अहिले पनि अन्योलता छ। र यो देशको अहिलेको पछिल्लो समयको सिनेरियो हेर्ने हो भने देशमा चुनाव हुन्छ कि हुँदैन, फेरि मधेसी मोर्चा लगायत थारूहरू तराई पार्टी नेपाल लगायत अन्य आदिवासी लगायत अन्य थुप्रै दलहरू जो चाहिँ संविधान सभाको हलभन्दा बाहिर हुनुहुन्छ, व्यवस्थापिका संसदभन्दा बाहिर हुनुहुन्छ, ती दलहरूले विरोध गरिरहेको अवस्था देखिन्छ। यस्तो अवस्थामा चुनाव हुन्छ कि हुँदैन, यो एउटा बहसको विषय छ। यो विषयलाई पनि आज हामीसँग भने कस्तो बन्नुपर्छ धनगढी र वास्तवमै कस्तो नेतृत्व आवश्यक छ हाम्रा लागि, के जनतालाई ग्राबिल दिने आधारमा, जनताको घरमा चाहिँ बिजुलीको पोल पुर्याइदिने आधारमा र जनताको घर दैलोसम्म बाटो पिच बनाइदिने र खोला नाला अतिक्रमणलाई चाहिँ हटाइदिन्छु भन्ने नाममा के धनगढी विकास हुन सक्छ? वास्तवमै धनगढीलाई चाहिँ स्मार्ट बनाउने कि धनगढीमा रहेका युवाहरूलाई रोजगारी दिने, यस क्षेत्रमा चाहिँ उद्योग कल कारखाना लगायत अन्य थुप्रै लगानी भित्र्याउने कार्यक्रम गर्ने जस्ता व्यक्तित्वलाई चाहिँ आचरण राम्रो भएको, नैतिक पतन नभएको र वास्तवमै पारदर्शी स्वभावको व्यक्तिलाई हामीले चुन्ने यावत विषयमा हामी आज कुराकानी जोड्दैछौँ र वास्तवमै महिलाहरू पनि चर्चामा आउनु आवश्यक छ र महिला पनि यतिखेर 50% चाहिँ दावेदारी पेश गरिसक्नु भएको छ र उहाँको कानुनमा स्पष्ट रूपमा अधिकार सुनिश्चित भइसकेको छ। अब बन्ने र अब आएको जुन चाहिँ स्थानीय तहको चुनावमा चाहिँ हरेक निकायको चाहिँ मेयर तथा उपमेयर, त्यसै गरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष र अब आउने जिल्ला समन्वय समितिको चाहिँ जिल्ला सभापतको चाहिँ दावेदारी पेश गर्ने उहाँहरूको चाहिँ एउटा कानुन सम्मत रूपमा चाहिँ अधिकार सुनिश्चित भइसकेको अवस्था, महिलाहरूलाई चाहिँ कसरी अगाडि बढाउनु पर्ला र अहिलेको स्थानीय तहमा 37 अधिकारको विषयमा जनताले जानकारी गराउँछौँ हामी र संविधानको अनुसूची 8 र अनुसूची 9 रहेका अधिकारको विषयमा आज हामी कुराकानी गर्दैछौँ र हामीसँग स्टुडियोमा हुनुहुन्छ कानुन व्यवसायी अधिवक्ता र जिल्ला बार एसोसिएसनका चाहिँ सहकोषाध्यक्ष र एकजना महिला सहसचिव त्यसै गरी महिला अधिकार कर्मीको रूपमा पनि काम गर्नुहुन्छ। उहाँले चाहिँ लामो समयदेखि भोइस पनि बोलिरहनु भएको छ। आज हामीसँग एकजना राम्रो विश्लेषक पनि भन्छु म उहाँलाई, जानकी तुलाधर हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। डाक्टर जानकी तुलाधर, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद छ।
सन्चै हुनुहुन्छ होइन?
सन्चै छु।
कस्तो लागिरहेछ तातो बहस? आफैमा यो तातो छ बहस चर्चित कार्यक्रममा पहिलो पटक यसरी दिनेश एफएमको यो नयाँ भवनमा कस्तो लागिरहेछ म्याम यहाँलाई?
एकदम राम्रो लागिरहेछ मलाई त, किन भन्दाखेरि यसले एकदमै यसले गरेको छु र विषय सान्दर्भिक अनुसार, समय सान्दर्भिक अनुसार यसले कार्यक्रम गरिराखेको हुन्छ जसले चाहिँ सबैलाई एउटा सजग बनाउने चाहिँ यसले गरेको चाहिँ मलाई त्यस्तो भान भएको।
सबैले अब उम्मेदवारलाई बोलाइरहेछन् तर नवरा धानुकले बोलाएको छैन, किनभने जनता जाग्नु जरुरी छ कि ग्राबिलका नाममा हामीले भोट दिने त कि घरमा चाहिँ बिजुलीको पोल पुऱ्याइदिन्छु भन्दैमा भोट दिने, नेतृत्वको विषयमा एकैछिन चर्चा गरौँला म्याम। चुनाव हुन्छ तपाईँलाई लाग्छ, एक आम नागरिकको रूपमा तपाईँले विश्लेषण गर्ने भने अहिलेको सिनेरियो हेर्ने, यो राजनीतिक गतिरोध जुन देखिरहनु भएको छ, अन्यलता छ, यस्तो अवस्थामा चुनाव हुन्छ होला?
एकदमै जनता चाहिँ साँच्चै जनतालाई चाहिँ चुनावको बारेमा विश्वस्त बनाउन चाहिँ जरुरी छ। अहिलेको यो परिस्थिति हेर्ने हो भने अहिले पनि चुनाव हुने नहुने कुरामा अझै जनता आश्वस्त हुन सकेको अवस्थाहरू छैन। यसलाई चुनाव चाहिँ हुनै पर्छ, किनकि चुनाव भएन भने देश फेरि एकदम अराजक बन्दीमा जान सक्छ, देशका हरेक विकासहरू असफल राष्ट्रमा देश जाने हुनाले देशको विकासको लागि, समग्र जनताको हितको लागि चाहिँ चुनाव हुनै पर्छ। तर यो माओवादीले अहिले पनि जनता चाहिँ कता कता ढुल भएको अवस्थाहरू चाहिँ छ।
जस्तै म्याम यहाँले यो कुरा गर्नुभयो डाक्टर साहब, तर अहिले पछिल्लो समयको जुन मधेसी मोर्चा आजबाट आन्दोलनमा गएसँगै थारू आदिवासी लगायत अन्य थुप्रै दलहरू जो चाहिँ व्यवस्थापिका संसदभन्दा बाहिर रहेका दलहरूले पनि ती आवाज उठाइरहेको र निर्वाचन आयोग घेराउ गर्ने विभिन्न कार्यक्रमहरू तपाईँले देखिरहनु भएको छ। डाक्टर बाबुराम भट्टराई जस्ता नेताहरू जो यो देशको पूर्व प्रधानमन्त्री, एउटा प्रजातान्त्रिक परिपाटीमा आवधिक निर्वाचन नहुनु, लामो समयको यो ग्याप पछि यस्तो मिति नजिकिएको छ तर राजनीतिक दल राजनीतिक माहौल तयार भएन, यस्तो अवस्थामा के होला भन्ने हामीलाई प्रश्न छ, के हुन्छ होला म्याम यहाँलाई के लाग्छ?
होइन, यो सोच्नु एकदमै के अरे जायज कुरा हो, तर मेरो विचारमा यतिखेर हामीलाई देशमा निर्वाचन चाहिएको छ किन भन्दा जनप्रतिनिधिहरूको आवश्यकता भएको छ। 19 वर्षदेखि आज जनप्रतिनिधिहरू छैन, जनताको कुरा बोलिदिने मान्छेको अभाव भएको छ, यसकारण अरू कुरालाई खाती राख ती वर्गहरू पनि जान चाहिँ जरुरी छ जसले वास्तवमा यो निर्वाचन भनेको देशको शान्तिको लागि पनि हो र सबै जनताको हक अधिकारको सुनिश्चित गर्ने एउटा वातावरण पनि हो। त्यसकारण उहाँले गर्नुभएको माग त्यो स्वाभाविकै हो, किनकि यो लोकतन्त्रले एउटा मागलाई उजागर गर्ने दिएको छ, त्यो लोकतन्त्रले किन त्यसको विशेषता हो, आफ्नो आफ्नो मागलाई राख्ने त्यो एउटा चाहिँ नि लोकतन्त्रको आफ्नै एउटा परिपाटी पनि छ। तर अहिले देशको लागि के आवश्यक छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु परेको छ। देश नरहे कहाँ राजनीति गर्ने, पहिलो देश चाहियो, त्यसकारण देशलाई जोगाउने कुरामा हामी सबै एक ढिक्का भएर एकजुट भएर यो निर्वाचनमा जानुपर्छ भन्ने चाहिँ मेरो सुझाव रहेको छ।
19 करिब करिब 2 यो सेरोफेरोमा चुनाव भएन, एउटा जेनेरेसन ग्याप भइसक्यो, यहाँलाई जानकारी छ डाक्टर साहब होइन? अब अहिले पनि जनता फेरि अन्यलको अवस्था देखिन्छ, विभिन्न अब चुनावका चाहिँ माहौल तयार भएको छ तर राजनीतिक दलले आफ्नो के नेतृत्व अहिले कस्तो हुने, उम्मेद्वार सेलेक्सन गर्न हामीले सकिरहेका छैनौँ, जनता आफै अन्यल छन्, उम्मेद्वारलाई चाहिँ कसरी विश्वास गर्ने कि पार्टीकै आधारमा विश्वास गर्ने कि जुन अब सिंहदरबारबाट घर आँगनमै हाम्रो अधिकार आएको छ एउटा जनताको विषय कुरा गर्दैछु अहिले स्थानीय तह बनेसँगै राज्य पुनर्संरचना भयो स्थानीय तहमा हामी गयौँ स्थानीय निकायबाट अझ अधिकार सम्पन्न सिंहदरबारको अधिकार घर आँगनमै आयो सिंहदरबारमा धाउनुपर्ने अधिकार अब हाम्रै घर छेउछाउ आए भनेपछि जनतालाई जागरूक बनाइएन जनतालाई यो कुरामा सचेत गराइएन कि मात्र तपाईँलाई ग्राबिल दिन्छु मात्र तपाईँको घरमा चाहिँ म बिजुली बालिदिन्छु मात्र तपाईँको चाहिँ यो खोला अतिक्रमण या भनौँ खोलाको छेउछाउमा चाहिँ कटानलाई चाहिँ म तटबन्द गरिदिन्छु यही आधारमा मात्र जनताले विश्वास गरेको देखियो के जनताका अधिकार के छन् म्याम यो पटकको यो स्थानीय तहमा
एकदम महत्त्वपूर्ण प्रश्न सोध्नुभयो साँच्चै हामी स्थानीय तहको निर्वाचन गर्दैछौँ जहाँ गाउँ कार्यपालिका गाउँसभा नगरसभा नगर कार्यपालिकाहरूको चाहिँ त्यो स्थानीय तहमा रहेको अवस्था चाहिँ छ अब यो स्थानीय तहमा के अरे अधिकारहरू संविधानले सुनिश्चित गरेको छ जुन पहिलेको थिएन साँच्चै लोकतन्त्रको मर्म भन्यो भने जनताले घर दैलोमै सुविधाहरू उपभोग गर्न पाओस् भन्ने हिसाबले अहिले संविधान यो आएको छ र संविधानमा अनुसूची 8 हामी हेर्न सक्छौँ स्थानीय तहका अधिकारहरूलाई 22 अधिकारहरू चाहिँ त्यहाँ उल्लेख भएको छ यति पावर छ अहिले स्थानीय तहमा कानुन आफै निर्माण गर्ने कर आफै निर्धारण गर्न सक्ने अनि त्यहाँ माध्यमिक तहसम्म निशुल्क के अरे विद्यालयहरू स्थापना गर्न सक्ने अनि स्वास्थ्य सरसफाई एफएमहरू सहकार्यहरू स्थापना गर्ने नगर प्रहरीहरूको सुरक्षाका कुराहरू हरेक कुराहरू यति महत्त्वपूर्ण कुराहरू 22 अधिकारमा सुनिश्चित गरेको छ यो हाम्रो लागि साँच्चै भन्यो भने अब संसद सभासदहरू भन्दा स्थानीय तह चाहिँ बलियो छ किन कानुन आफैले निर्माण गर्दैछ आफूलाई के चाहिने कति कर निर्धारण गर्ने त्यो स्वयं आफै गर्दै हुनुहुन्छ भनेपछि यो भन्दा ठुलो के होला त्यसैले यस्तो अधिकारहरूलाई सुनिश्चित गर्न साँच्चै नै भन्यो भने अहिले पनि गाउँ समाज र हामीले हेर्ने भने तल्लो तहमा यी कुराहरूलाई अझ पनि बुझिसकेको अवस्थाहरू छैन चेतनाको कमी भएको छैन हामी एउटै भाषा चाहिँ बोलिरहेका छौँ हामीले एउटै कुरा थाहा छ कि ग्राभलिङ गर्नु पर्यो बत्ती चाहियो यी कुरा भनेको छौँ तर यी भन्दा पनि अब हामीलाई यी 22 कुरालाई परिपूर्ति गर्ने त्यस्तो नेतृत्व गर्ने खालका व्यक्तिहरू र के अरे जनताले पत्याएका व्यक्तिहरू
ग्राबिल भयो बिजुलीको पोल त त्यो त मर्मत सम्भार या सामान्य योजनाहरू यसभन्दा पूर्व पनि नगरपालिकाले गरिरहेकै थियो त्यो तपाईँलाई पनि जानकारी छ हामीलाई पनि जानकारी छ तर स्थानीय तह बनेसँगै अब संविधानको अनुसूची 8 विशेष गरी आधार मान्यो भने म्याम अहिलेको अवस्थामा हेर्ने भने यो 22 अधिकार बडो महत्त्वपूर्ण छ र यसका लागि जो छानिने नेतृत्वहरू हुनुहुन्छ भोलिका चाहिँ सम्भावित मेयरहरू ती पनि सक्षम हुनु आवश्यक छ किनभने कानुनको ज्ञाता पनि हुनु आवश्यक छ परामर्श पनि हुनु आवश्यक छ सँगसँगै अलिकति पढे लेखेको पनि आवश्यक छ आधारमा न कि जेल गएको आधारमा न कि मैले 2 भाषण गरेँ मैले राजनीतिक दल राजनीतिमा चाहिँ मैले फलानु पार्टीमा चाहिँ यति वर्ष मैले योगदान दिएको छु त्यो आधारमा हामीले यदि नेतृत्व चयन गर्ने हो भने त्यसले हाम्रा अधिकार सुनिश्चित गर्न सक्छ जनताको यहाँलाई के लाग्छ
होइन हामीले साँच्चै एउटा मापदण्ड त बनाउनु पर्छ तर पनि तपाईँले भने जस्तै जेल नलखाएका एकदमै त्यस्ता व्यक्तिहरू भन्छन् पढाइ सँगसँगै ती जसले योगदान पुर्याएका छन् जसले यो गहिराएर यो विषयलाई चिनेको छ र जनताको माझमा त्यसलाई राख्न सक्छ बुझाउन सक्छ यी कामहरू गर्न सक्छ साँच्चै नै भन्यो भने स्थानीय अदालत पनि छ
तपाईँहरूले
थाहा पाउनु न्यायिक अदालतहरू छ अब उपमेयर उपाध्यक्षहरू त्यसको संयोजक रहेको छ यस कारणले यी महत्त्वपूर्ण कुराहरू मेलमिलाप मध्यस्थ व्यवस्थापनका कुराहरू छ साना साना झगडा र विवादहरू अब स्थानीय तहमै हामीले त्यसलाई निवारण गर्नुपर्ने यस्ता अधिकार दिएर चाहिँ स्थानीय तहमा अधिकारहरू अनुसूची 8 चाहिँ व्यवस्थापन भएको छ यी कुराहरूलाई कार्यान्वयन गर्नको लागि सक्षम नेतृत्व त आवश्यक छ नै छ त्यसमा अलिकति त्यो विषयलाई बुझेको व्यक्ति पनि हुनुपर्छ मेरो चाहिँ मान्यता रहेको छ
जस्तो यो अधिकारहरूको कुरा गर्ने भने म्याम स्पेसली अब धनगढी उपमहानगरपालिका र अन्य उप नगरपालिकाहरू जो चाहिँ विशेष गरी धनगढी गोदावरी जो अतरिया र मैनगर भीमदत्तनगर यी भनेको सम्भावित भोलिको चाहिँ सुदूरपश्चिमको मुहार परिवर्तन गर्ने यहाँ चाहिँ हरेक क्षेत्र हामी भनौँ न एसियन हाइवेका कुरा गर्छौँ सुक्खा बन्दरगाहका कुरा गर्दैछौँ छोटी भन्सारका कुराहरू गर्दैछौँ अहिले यस्तो अवस्था हेर्ने हो भने म्याम यी क्षेत्रमा चाहिँ जनतालाई विकास सँगसँगै हरेक कुराको आवश्यकता पनि छ रोजगारी आवश्यक छ होइन यहाँ चाहिँ बेरोजगारी बढिरहेको छ उद्योग धन्दा कल कारखानाहरू हामीले स्थापना गर्न सकेनौँ यहाँको सहर बजार व्यवस्थित देखेन धनगढी उपमहानगरपालिका हेर्ने भने एकैछिनमा यो विषयमा प्रवेश गरौँला तर उपमहानगरपालिका बन्यो साबिकमा रहेको उर्मा फुलबारी र पछिल्लो समय बेलादेवीपुर र भनौँ न हामीले यो अतरियाबाट चाहिँ हामीले श्रीलङ्का जस्तो गाविसलाई पनि यता तान्यौँ, यो अवस्था हेर्दा यस क्षेत्रका जनतालाई चाहिँ यहाँ तान्नु भन्या एक किसिमले राजनीतिक रूपमा चाहिँ म मेयर बन्नलाई मैले पक्कै पनि धनगढी उपमहानगरपालिका बचाउनु पर्छ भन्ने अभियान चाहिँ गरियो, त्यसमा म पनि छु त्यहाँ त्यहाँ मैले धेरै पटक बहस गरेँ किन यस्तो गरियो बचाउनु पर्छ, वास्तविक उपलब्धिलाई संरक्षण गर्नु हाम्रो दायित्व, तर ती त्यस क्षेत्रका जनताले चाहिँ न केही पाउने न यत्र प्रोजेक्टहरू बने केही पनि पाएनन्, मात्र के गरियो भने करको ले चाहिँ ढाड सिक्ने काम गरियो, अहिले चाहिँ छैन तर भोलि चाहिँ हुन्छ नि त, अहिले बनाए संरचना हेर्ने भने उपमहानगरपालिका बन्यो कर चाहिँ बढ्यो, अब करको व्यवस्थापन अर्थात् कर असुल गर्ने सक्ने क्षमता पनि र अधिकार पनि दिएको छ, यो हिसाबले हेर्ने हो भने म्याम के हुनुपर्छ कस्तो भिजन हुनुपर्ला त यो कानुन सम्बन्धी ज्ञाता भएको व्यक्तिलाई?
होइन एकदमै महत्त्व, यो पनि फेरि अर्को महत्त्वपूर्ण प्रश्न सोध्नु भयो, किन उपमहानगरपालिका बनाइन्छ किन नगरपालिका बनाइन्छ भन्ने त्यो पहिले हामीले बुझ्न जरुरी छ। किन भन्दाखेरि हामीले नगरपालिका उपनगरपालिका बनाउने बित्तिकै देशले दिने जुन सुविधाहरू छ त्यो सुविधाको दायरा चाहिँ बढ्ने हुनाले पैसा बढ्यो फराकिलो हुने हुनाले त्यसले विकासको क्षेत्रमा लगानी गर्न अर्को मापदण्ड पनि तोकिएको छ। मलाई लाग्छ 150,000 जनसङ्ख्या चाहिँ उपमहानगरपालिकालाई चाहिन्छ, त्यो पुगिराखेको थिएन, त्यस कारणले उर्मा फुलबारी गेटा बेलादेवीपुरहरू चाहिँ यसमा समावेश गरेको हो, त्यो विकासको पूर्वाधारमा त्यसलाई ल्याउनै पर्छ, तर करका कुराहरू अब भनेकै छन् स्थानीय तेलले त्यसलाई निर्धारण गर्ने हो, त्यसको आवश्यकता हेरेर कति हामीले कर लगाउन सक्छौँ कति कर हामीले केन्द्रमा पठाउने कति विकासका निर्माणहरूमा लगाउने त्यो स्थानीय तहले निर्धारण गर्ने हुनाले यसमा आतिहाल्नु पर्ने अब भन्ने चाहिँ मलाई त्यस्तो चाहिँ लाग्दैन।
ओके, यतिखेर हामी छोटो व्यापारिक विषयमा जान्छौँ। आदरणीय सुत महानुभावहरू, आज मैले स्थानीय तहको चुनाव सँगै स्थानीय तहमा चाहिँ के ग्राबिलका नाममा बिजुलीका पोलका नाममा भोट माग्नेलाई भोट दिने या वा साँच्चीकै जनताका अधिकार सुनिश्चित गर्ने हाम्रा लागि राम्रो व्यक्ति चयन गर्ने यी अवध विषयमा हामी चर्चा परिचर्चा र बहसलाई जोडिरहेका छौँ। हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाल बार एसोसिएसन कैलालीका सहसचिव त्यसै गरी र कानुन व्यवसायी हुनुहुन्छ अधिवक्ता डाक्टर जानकी तुलाधर हुनुहुन्छ हामीसँग, उहाँसँग कुराकानी म एकैछिनमा जोड्छु, यतिखेर छोटो व्यापारिक विश्राममा जान्छु।
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ, खै खै हेरौँ।
किन्नु त किनियो तर ब्याट्री नै टिक्दैन यार, फेरि बजारभरि खोजियो तर कहीँ पाएन।
कसले भन्यो ब्याट्री पाइँदैन? अमन मोबाइल सेन्टर छ नि, नयाँ मोबाइलको ब्याट्री पनि पाइने, ग्यारेन्टीका साथ मोबाइल पनि बनाइने र ब्याट्री नमिल्ने मोबाइलको ब्याट्री पनि बनाइने ठाउँ
हो र
हो त। सम्पर्क अमन मोबाइल सेन्टर, बस पार्क निकास गल्ली, 98485858।
नयाँ वर्षमा बजाज सँग अनुभव गरौँ सुन्दर रमणीय नेपालको। हरेक बजाज बाइकमा नगद रु 7,400 छुट, साथै आफ्नो मन परेको ठाउँ घुम्नलाई हरेक दिन लकी ड्र मार्फत छ नगद रु 74,000। घुमौ बजाज सँग तराई पहाड र हिमाल।
कस्तो घर देखाउनु भएको, हेर्दै भूत बङ्गला जस्तो।
यो घर हेर्नुहोस् त,
आहा दरबारै देखायौ त तिमीले, कति राम्रो रङ्ग लाका, होइन पाइप पनि कति टलक्कै टल्केका हुन् ती। तपाईँको घर हो बाउ त्यो?
हो त काका, यो मेरै घर हो। यस्तै घर बनाउन चाहनुहुन्छ भने दुर्गा लक्ष्मी ट्रेडर्स एन्ड सप्लायर्समा जानुहोस्, कुरै सिद्धि।
निर्माण सामग्री, डिपी पाइप, पिभीसी पाइप फिटिङ तथा टङ्की र रङरोगनका सामग्रीहरू सुपथ मूल्यमा बिक्री गरिन्छ। दुर्गा लक्ष्मी ट्रेडर्स एन्ड सप्लायर्स, होटल डिबोटी अगाडि, 522388।
अब एसई पछि ब्रिज कोर्स नेक्ससमा विगत 5 वर्षदेखि ब्रिज कोर्स र सिटी भिटी इन्ट्रान्स तयारी कक्षाहरू एचई, स्टाफ नर्स, ओभरसियर, फार्मेसी एजी, भेटनरी, फरेस्ट्री लगायत सबै प्राविधिक विषयका लागि इन्ट्रान्स तयारी कक्षाहरू सञ्चालन गर्दै आएको सुदूरपश्चिमको एकमात्र ब्रिज कोर्स। विशेषताहरू, दिपाल सेती प्राविधिक शिक्षालयमा लगातार 5 वर्षदेखि ओभरसियर तथा आइएससी एजीमा इन्ट्रान्स टप गराउन सफल।
एचए, स्टाफ नर्स, फार्मेसी, ओभरसियर लगायतका संकायमा पनि देशका विभिन्न प्रतिष्ठित कलेज सिटहरूमा पूर्ण तथा आंशिक छात्रवृत्ति।
बिहान 5 बजेदेखि बेलुका 7 बजेसम्म जुनसुकै समयमा पनि पढ्न पाइने। देशकै प्रतिष्ठित सेन्ट जेभियर कलेजमा इन्ट्रान्स इक्जाममा विद्यार्थीहरूलाई नाम निकाल्न सफल सुदूरपश्चिमकै पहिलो एवं एकमात्र ब्रिज कोर्स।
नेपालमै पहिलो पटक सेन्ट जेभियर साइन्स तथा सिटिभिटी को इन्ट्रान्स इक्जामका लागि उपयोगी मोबाइल एप्स द्वारा अध्ययन गराइने।
अडियो भिडियो युक्त कक्षाहरू तथा गत वर्षको इन्ट्रान्स परीक्षामा 98% सम्म प्रश्नहरू नेक्सस ब्रिज कोर्सकै पुस्तकबाट आएको। निशुल्क शैक्षिक परामर्शका कक्षाहरू देशकै प्रतिष्ठित व्यक्ति का एन्ट्रान्स टफर तथा प्लस टू साइन्स टफर डाक्टर विदुर पण्डितद्वारा निशुल्क शैक्षिक परामर्श। नेक्सस ब्रिज कोर्सका विद्यार्थीहरूलाई इङ्ग्लिस ल्याङ्ग्वेज तथा कम्प्युटर क्लासद्वारा 25-50% छात्रवृत्ति, साथै विभिन्न क्याटेगोरीका छात्रवृत्ति सिटहरूको लागि सिट सीमित भएकाले चाँडै सम्पर्क गर्नुहोला। नेक्सस एजुकेशन कैलाली पुल धनगढी एसपी कार्यालय अगाडि कृषि विकास बैङ्कको भवनमा 091-524-192 98-512-1300-37। एक्साइड धमाका कुनै पनि ब्रान्डको पुरानो 150 एम्पियरको ब्याट्री ल्याउनुहोस् र नयाँ 150 एम्पियरको एक्साइड ट्युबुलर ब्याट्री 45% छुटका साथमा लिएर जानुहोस्। उपमहानगरपालिकाभित्र फ्री होम डेलिभरी र 1 वर्षसम्म आवश्यक पर्ने डिस्टिल वाटर सित्तैमा। उल्लास पावरको सुदूरपश्चिमको विक्रेता सम्पर्क श्रीराम ट्रेडिङ रिद्धि सिद्धि। सम्पर्क बेग पाठक 417-084-9913-3046। यो अफर सीमित समयका लागि मात्रै लागू हुनेछ।
तातो बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी।
आदरणीय श्रोतापूर्ण यहाँहरू सम्पूर्णलाई स्वागत छ। यो छोटो व्यापारिक विश्रामपछि कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँहरू तातो बहज सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा र प्राविधिक रूपमा मलाई साथ दिँदै हुनुहुन्छ आरडी राणा हुनुहुन्छ प्राविधिक मित्रको रूपमा। र आज हामी तातो बहजमा स्थानीय तहको निर्वाचनको मिति नजिकैसँगै जनतालाई आफ्नो अधिकारको विषयमा जानकारी छ या छैन यो विषयमा जानकारी दिनु कतिको आवश्यक छ र वास्तविक जनताले मेरो अधिकार के छ, अबको स्थानीय तह भने के हो, स्थानीय तहमा कस्तो व्यक्तिलाई हामीले चुन्ने र वास्तवमै धनगढी उपमहानगरपालिकाको मुहार कस्तो हुनु पर्ला यावत विषयमा हामी कुराकानी गर्दैछौँ। हामीसँग हुनुहुन्छ जिल्ला बार सह सचिव त्यसै गरी कानुन व्यवसाय अधिवक्ता डाक्टर जानकी तुलाधर हुनुहुन्छ, उहाँलाई म पुनः वेलकम गर्छु। डाक्टर पुनः स्वागत छ यहाँलाई।
धन्यवाद।
अहिले हामीले यसभन्दा पूर्व विभिन्न कानुनको विषयमा कुराकानी गऱ्यौँ र अधिकार धेरै आएको छन्, यी अधिकारका विषयमा जनतालाई जानकारी हुनु आवश्यक छ। एउटा कुरा म्याम, म हजुरसँग स्पेसल यो विषयमा टक गर्न चाहन्छु। अहिले धेरैतिर चाहिँ चर्चा सुन्छु म कि मेरो एजेन्डा यो हुने, मेरो एजेन्डा यो हुने, म यो गर्छु, म ऊ गर्छु, हिजोका दिन पनि भन्या हुन् ती जनताले बुझ्या छन्। यस क्षेत्रैबाट जितेर गएका शेरबहादुर देउबाजीले भनेकै हुन्, यस क्षेत्रैबाट जितेर गएका हाल सांसद रहनुभएका पुष्करनाथ ओझाले धेरै आश्वासन दिनुभएको हो, ती जनतालाई थाहा छ। र अब आउने जो चाहिँ मेयर उपमेयर, तिनले पनि तिनै नारा या भनौँ तिनै ललिप्याक ललिपप या भनौँ तिनै चाहिँ भनौँ न एउटा उहाँहरूले घोषणा पत्र बनाएर जनताको बिचमा जाँदै हुनुहुन्छ। तपाईँलाई के लाग्छ घोषणा पत्र कस्तो हुनुपर्छ जनताको लागि? जनताको आवश्यक पत्र एकातिर, घोषणा पत्र मा धेरै कुरा लेख्या हुन्छन् तर जनतालाई चाहिएको छ थोरै कुरा। तपाईँलाई के लाग्छ म्याम कस्तो हुनुपर्छ जनताको लागि घोषणा पत्र राजनीतिक दलहरूको तर्फबाट?
एकदमै घोषणा पत्र यस्तो हुनुपर्छ कि जसलाई हामीले कार्यान्वयन गर्न सकौँ, त्यस्तो किसिमको हुनु पर्यो। र त्यो कार्यान्वयन गर्न सक्ने बनाउँदाखेरि जनताको हित लाई जोडेर चाहिँ त्यहाँ त्यो बनाउनु पर्ने हुन्छ। र हामी धेरै ठुलो कुरा गर्छौँ, हामी त्यो प्राप्त गर्न हामीलाई कठिनाइ हुन्छ र हाम्रो उपलब्धि शून्य देखिन्छ। त्यस कारणले जसलाई हामी पुरा गर्न सक्छौँ ती कुराहरू चाहिँ त्यसमा सम्बन्धन हुनुपर्छ। जस्तै पूर्वाधारहरू हामीलाई नभई नहुने कुराहरू त्यसलाई हामीले सम्बन्धन, जस्तै शिक्षा स्वास्थ्य रोजगारी कुराहरू छ त्यहाँनिर, अनि बाटाघाटाका कुराहरू, बत्ती बिजुली पानी यस्ता कुराहरूलाई चाहिँ हामीले बढी सम्बन्धन गर्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुराहरू हामीले के गर्नुपर्छ भन्दाखेरि राजनीतिक पार्टीहरूले यो क्षेत्रको विकास का कुराहरूलाई त पर्यटन विकास छ यहाँनिर, होइन धार्मिक स्थलहरू छ। सुदूरपश्चिम भागमा कुरा गर्ने हो भने सबभन्दा विविधताले भरिएको क्षेत्र हो यो। साँच्चै राज्यको आँखा एकातिर यहाँ हेर्ने हो भने राज्यले दिने जुन बजेट छ, पूर्वमा एउटा गाविसले पाउने बजेट सिङ्गो सुदूरपश्चिमलाई चाहिँ राज्यले विनियोजन गरेको अवस्थाहरू चाहिँ छ नि त। त्यो दृष्टिकोणलाई चिर्न चाहिँ जरुरी छ किनकि यो सम्भाव्यताहरू धेरै छ त्यो सम्भाव्यताहरूलाई उजागर गरेर यो क्षेत्रलाई आर्थिक सम्पन्नता बनाउनलाई भन्नुको मतलब आत्मनिर्भर स्वयं यो क्षेत्र आफै आत्मनिर्भर कसरी बन्न सक्छ जबकि यहाँका व्यक्तिहरू त्यो आत्मनिर्भर बन्छ त्यो स्वयं आफै सिद्ध छ नि यो क्षेत्र नै आत्मनिर्भर बन्न सक्छ त्यसकारण आर्थिक सम्पन्नतासँगै शैक्षिक के अरे शिक्षाको गुणस्तर हुनको र बेरोजगारी कम गर्ने कुरा
अहिले हेर्ने हो भने डाक्टर साहब अहिले हेर्ने हो सुदूरपश्चिम या नेपालैभरि त्यो हेर्ने हो भने अहिलेका युनिभर्सिटी भनेको एउटा भनौँ न बेरोजगारी उत्पादन गर्ने प्रडक्ट बनाएका छन् एउटा यस्तो अवस्थामा अब यो स्थानीय तह बनाइरहँदा हामी स्थानीय तहको चुनावमा गइरहँदा मेयर उपमेयरहरूको जुन एजेन्डा हामी हेरिरहेका छौँ उहाँहरूका एजेन्डाहरू जुन किसिमले मैले सुनिरहेको छु धनगढीमा चाहिँ यस्तो हुनु पर्थ्यो हुन सकेन यदि म मेरो हिसाबले हेर्ने भने म्याम एउटा आम नागरिकको म पाँच वर्षको कार्यकालका लागि छु भने म पाँचवटा मात्र एजेन्डा लिएर हिँड्थेँ क्या त्यस्तो एजेन्डा मात्र लिएर हिँड्न सक्ने क्याडर देखिएन न कि म पच्चिसवटा एजेन्डा लिन्छु पच्चिसवटा म घोषणा पत्रमा राख्छु एजेन्डा तर त्यसमध्ये एउटा पनि पुरा हुँदैन तीभन्दा बाह्य आफ्ना नेताले भनेको आफ्ना कार्यकर्ताले भनेको आफूलाई जहाँ इन्ट्रेस्ट लाग्यो त्यो अनुसार गरेका धेरै उदाहरण छन् हामीले हेरे पनि छौँ अब जनता सचेत हुनुपर्ने बेला छ घोषणा पत्र हेर्ने कि व्यक्ति हेरेर हामीले चुन्ने अब राजनीतिक दलभन्दा माथि उठेर जनता चाहिँ सचेतता भनौँ न एउटा राजनीतिक रूपमा मानसिक रूपमा उहाँहरू कति तयार हुने भन्ने कुरा पनि आएको छ म्याम यहाँलाई के लाग्छ कस्तो हुनुपर्छ अब चाहिँ नागरिकको चेतना स्तर
एकदमै अब माथि हुनुपर्छ किन भन्दाखेरि हामीले यो क्षेत्रको विकाससँग हरेक कुराहरू जोडिएको हुन्छ साँच्चै किन स्थानीय तहको विकाससँग जोडिएको हुन्छ होइन यहाँका व्यक्तित्वहरू मानिसहरूको हितकोसँग त्यो जोडिएको हुन्छ मैले अघि नै पनि भने हाम्रो उद्देश्य जहिले पनि हामीले सीमित राख्नुपर्छ धेरै उद्देश्य बनाएर त्यो पूर्ति हुन सक्दैन त्यसकारण त्यहाँ पनि प्राथमिकरणहरू गर्नुपर्ने
हुन्छ
हामीले पहिलो प्रायोरिटी छ त्यसलाई दिने त्यसलाई सम्पन्न गर्नतिर हामी लाग्नुपर्छ त्यसपछि हामीले दोस्रो एजेन्डा हामी एकैचोटि सबै पुरा गर्न हामीले
मैले धेरै एजेन्डाहरू सुने मान्छेका बहसहरू सुने मैले तर मैले बहस गरेको छैन म्याम आज मैले किनभने प्रबुद्ध व्यक्तिहरू भोलि पर्सि हामी विशेष व्यक्तित्वहरू यहाँ डाक्टर साहबहरू धेरै हुनुहुन्छ विश्लेषकहरू हुनुहुन्छ किनभने धनगढीमा चाहिँ यस्तो हुनुपर्छ जनता आवश्यक छ जनतालाई जागरुक गराउनुपर्छ न कि राजनीतिक दल त भोलि भोट आउँछ नै क्याडर गएपछि चुनावमा गएपछि एकलाई नै एकलाई चुन्नुहुन्छ उहाँहरूले तर राम्रो व्यक्ति छान्नु पऱ्यो हाम्रो व्यक्ति होइन अब यो कुरा गरिरहँदा म्याम यो जस्तै तपाईँले अहिले कुरा गर्नुभयो हरेक किसिमले धनगढीमा पाँचवटा मात्रै यदि लिने हो भने यहाँको सडक बाटोघाटो अहिले जुन विस्तारका कुराहरू छन् यी कुराहरू छन् यहाँ खुला मञ्च छैन हामीले हेर्ने हो भने होइन यहीँ नजिकै रहेको जो हामीलाई चाहिँ एउटा पर्यटकीय स्थल छैन हामीले ढुङ्गा चलाइरहेका छौँ त्यसलाई त्यसलाई एउटा लिजमा दिएर गर्न सक्यो भने हामीसँग धेरै छ सम्भावना उद्योग धन्दा कुराहरू छन् अहिले हाम्रो नाका बन्द हुँदैछ यी अब कुराहरू धेरै छन् म्याम यहाँलाई के लाग्छ के एजेन्डा हुनुपर्छ जस्तो लाग्छ हाम्रो धनगढी उपमहानगरपालिकाको लागि यस्तो सुन्दर बनाउनका निम्ति
पहिलो कुरा म एउटा के भन्न चाहन्छु भने अहिलेसम्म जति एजेन्डाहरू अब चुनावलाई जित्नको लागि जुन राखियो पार्टीहरूका घोषणा पत्रहरूमा त्यो पुरा नहुनका कारण के हो हामीले त्यो कारण रिजनलाई चाहिँ पहिले कोट्याउनु पर्यो त्यसलाई अब जाने अब निर्वाचनमा आउँदा त्यसलाई कसरी त्यो एजेन्डालाई हामीले अब परिमार्जित गरेर लाने त्यो चाहिँ राजनीतिक पार्टीहरूले चाहिँ सोच्न जरुरी छ नहुनका कारण र अब कसरी हामीले अगाडि बढ्ने समाधानको उपाय के हुने त कुन एजेन्डाहरू लग्यो भने साँच्चै नै जनताको विश्वासलाई चाहिँ हामी जित्न सक्छौँ र अर्को कुरा यो क्षेत्रको विकास हुन्छ भन्ने कुरा चाहिँ के अरे एकदमै के अरे हुने कुरालाई विश्वस्त हुने खालको चाहिँ आफ्ना घोषणा पत्रहरू तयार गर्नुपर्छ साँच्चै नै सुदूरपश्चिमको कुरा मैले लगिनु पर्ने हामी यहाँ धार्मिकले धनी छौँ पर्यटनले धनी छौँ हामी खनिजहरू जलस्रोत जडीबुटीले हामी धनी छौँ जलस्रोतको भण्डारहरू छ त्यतातिर उद्योग धन्दाहरूको क्षेत्र छ यो छैन र मेटेरियलहरू थुप्रै छ कच्चा पदार्थहरू थुप्रै छ यतातिर मैले अघि भने समुन्नत बनाउनेतिर हामीले चाहिँ त्यतातिर ती एजेन्डाहरूलाई चाहिँ हामीले बिछाउनु पर्छ जस्तो चाहिँ मलाई लाग्दछ त्यसकारण जनता यी विषयमा सचेत हुनु पर्यो जसले यी क्षेत्रलाई तोकिएर आफ्ना घोषणा पत्रहरू ल्याउँछ त्यतातिर चाहिँ हामीले
अहिले मालपोतका कुराहरू पनि छन् यसमा मालपोत सम्बन्धी भनौँ न जग्गा घरधनी पूर्जादेखि लिएर कर असुलसम्मका अधिकार पनि दिएको छ यस्तो अवस्थामा चुनावमा चाहिँ मैले एउटा एजेन्डा पनि सुने कि सुकुम्बासी यहाँका मुक्त कमैहरूलाई म जमिन दिन्छु एउटा यो सस्तो लोकप्रिय जसको हातमा अधिकार छ छैन त्यो भोलिको एउटा न्यायिक कुराहरू होला होइन तर अहिले बसिरहेका जनतालाई चाहिँ म तपाईँहरूलाई चाहिँ सुरक्षित स्थान दिन्छु म त भनौँ न धन जग्गा धनी पूर्जा म दिन्छु भन्ने जस्ता एउटा भनौँ सस्तो लोकप्रियता भोटको राजनीति भएको देखेँ यो के गर्न सकिन्छ उहाँहरूको हातमा छ यो गर्न मिल्छ
होइन एकदमै मैले भने नि कुनै पनि चिजको एउटा प्रक्रिया हुन्छ माध्यम हुन्छ अनि एउटा हामीले चिया पकाउनलाई पनि त पानी र त्यो त्यसै पाक्दैन नि त्यस कारणले त्यसको एउटा प्रक्रिया हुन्छ त्यो प्रक्रियाको संयन्त्रले गर्न सक्छ कि सक्दैन त्यही मैले भने यस्तो यो हुन सक्ने कुरालाई मात्र हामी बोलौँ काम गरेर देखाउँ अनि मात्रै ती कुरा अगाडि बढौँ त्यसकारण अब खालि आश्वासन मात्र दिने सधैँ जनतालाई गुमराहमा राख्ने कामहरू कसैले पनि नगरौ जनता छ भने मात्रै कसको लागि गर्ने त्यसकारण जनता नै सर्वमौ सत्ता हो त्यसकारण जनताको हितको लागि हामीले सबैले विचार गर्नुपर्छ गर्न सक्ने कामलाई मात्रै हामीले अगाडि बढाउँ म यो मेरो सुझाव पनि छ
जस्तै अहिले यो बस पार्क पनि छैन धनगढी भएको छ होइन धेरै कुराहरू यहाँ अस्त व्यस्त छ कता के बनाउने भन्छ एडिबीको प्रोजेक्ट आएको छ यहाँ चाहिँ भनौँ सघन सहरीको राज्यले चाहिँ क्रमगत रूपमा चाहिँ 3 वर्षका लागि सघन सहरीलाई जोडेको छ एडिबीलाई 5 वर्षीय योजनामा जोडेको छ यसले पनि एउटा मुहार परिवर्तन गर्दैछ यो युज गर्नका निम्ति एउटा सक्षम र राम्रो नेतृत्वकर्ता म गर्न सक्छु सडकमा गएर यहाँ डोजर लगाउन सक्ने क्षमता भएको मान्छे चुन्ने कि नचुन्ने अब भन्ने आएको नि त प्रश्न त यहाँलाई के लाग्छ म्याम
एकदमै नेतृत्व क्षमता भएको व्यक्ति पनि चाहियो किनकि भोलि अब स्मार्ट सिटीका योजनाहरू 6 लेनका बाटाहरू बनाउँछन् कति यी बाटोहरू यहाँ घरहरू भत्किने हुलाकी सडकका कुराहरू छन् अब क्षतिपूर्तिका कुरा छन् कहाँबाट के लाने अझै दीर्घ योजनाहरू
छैन
गर्न सकेको अवस्थाहरू छैन त्यसकारण कुनै पनि काम गर्दाखेरि हामीले सही निर्णय दिने खालका व्यक्तित्वहरू चाहिँ चयन हुनुपर्छ
राइट प्लेस
राइट टाइम यसलाई हामीले चाहिँ एकदमै मनन गर्नुपर्छ आत्मसात गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्दछ
ओके यतिखेर हाम्रो टाइम चेक र आजको यो तातो बहसमा हामीसँग कानुन का चाहिँ एकजना ज्ञाता कानुन व्यवसायी अधिवक्ता र जिल्ला बार एसोसिएसनका चाहिँ सहसचिव हामीसँग हुनुहुन्छ डाक्टर जानकी तुलाधर हुनुहुन्छ उहाँसँग कुराकानीमा एकैछिनमा जोड्छु यतिखेर टाइम चेकको पालो बनेको छ
DFM time check. It's 8 a.m.
मलाई थाहा नभए के भयो तिमीलाई त थाहा छ नि कति हो भन न
कति हुनु नि 98484-26788 त हो नि
पशुपति काष्ठ तथा स्टील फर्निचर उद्योग क्याम्पस रोड क्याम्पस गेट नजिक धनगढी
सूचना नेपाल सरकार स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार हाइड्रोसिल सम्बन्धी शल्यक्रिया निशुल्क भइरहेकाले हाइड्रोसिलका बिरामीहरूले यस अस्पतालमा सम्पर्क राख्नुहुन जानकारी गराइन्छ सम्पर्क सेती अञ्चल अस्पताल विकास समिति धनगढी कैलाली शल्यक्रिया हुने अवधि यही आषाढ 25 गतेसम्म
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ यो टाइम चेक पछिको छोटो व्यापारिक विश्रामपछि कार्यक्रम तातो र हामीले वैशाख 1 गतेबाट कार्यक्रमको समयलाई पनि बढाएका छौँ 15 मिनट किनभने तातो बहसलाई अझ हामी सरगरम बढाइरहेका छौँ यो चुनावी माहौललाई तताइरहेका छौँ र चुनावी माहौललाई हामी केही दिनपछि तताउँदैछौँ किनभने क्यान्डिडेट फाइनल भएको छैन त्यसर्थ हामीले स्टुडियोमा ल्याउन सकिरहेका छैनौँ र क्यान्डिडेट जब फाइनल हुनुहुनेछ त्यसपछि उहाँहरूका एजेन्डा भिजन हामी सुन्नेछौँ त्योभन्दा पूर्व हामी कस्तो क्याडरलाई चुन्ने कस्तो व्यक्तिलाई हामीले चुन्ने र कस्तो बनाउने हाम्रो सहर कि वास्तवमा हाम्रो अधिकार सुनिश्चित गर्ने व्यक्ति चुन्ने कि या नचुन्ने यी यावत विषयमा हामी कुराकानी जोडिरहेका छौँ हामीसँग स्टुडियोमा अतिथिको रूपमा हुनुहुन्छ कानुन व्यवसायी जिल्ला बार एसोसिएसनका सहसचिव हामीसँग हुनुहुन्छ डाक्टर जानकी तुलाधर हुनुहुन्छ उहाँलाई म वेलकम गर्छु डाक्टर साहब पुनः स्वागत छ यहाँलाई
धन्यवाद
अहिलेसम्म हामीले जुन किसिमको चर्चा गऱ्यौँ एउटा व्यक्ति यदि मानिलिनुहोस् तपाईँ यस धनगढी उपमहानगरपालिकाको मेयर हुनुभयो तपाईँको भिजन मलाई सुनाउनुहोस् त एक व्यक्ति जसले चाहिँ म पनि यो गर्न सक्छु मसँग भिजन छ म चाहन्छु म पनि यस्तो बनाउँछु तर आम पब्लिक को रूप में यदि जानकी तुलाधर एकजना महिला सक्षम राम्रो पढ़े लेखे ज्ञान कानून को चुनावी माहौल में आइदिएको भए यदि तब जिते यह धनगढ़ी उपमहानगरपालिका को मेयर भएको भए के गर्नुहुन्छ मैडम स्टिक बताउनु छ आज सीधा प्रश्न
विकास सँग मेरो सम्बन्धित हुने थियो क्षेत्र को विकास भनेकै हामी सब को विकास हो त्यो विकास भित्र शिक्षा स्वास्थ्य सब कुछ पर्दछ उद्योग धंदा कल कारखाना सब कुछ त्यो भित्र पर्ने हुनाले सबभन्दा त विकास प्रेमी चाहिँ हुनु पर्यो यो क्षेत्र को विकास बढाउने खालको कामहरु चाहिँ मैले गर्ने थिए र जसले गर्दाखेरि सबैको सहभागितालाई सुनिश्चित पनि गर्ने समानुपातिक समावेशी सिद्धान्तको आधारमा काम पनि गर्ने हरेक विकास निर्माणहरुमा ती वर्गको प्रत्यक्ष संलग्नता गर्ने र हामीले कानून बमोजिमका जुन स्थानीय तहमा दिएका अधिकारहरुलाई कानून गर्नको लागि हरेक निकायसँग सल्लाह सहयोगले मात्रै अगाडि बढ्ने चाहिँ मेरो दृष्टिकोण विचार चाहिँ रहने
अहिलेसम्म तपाईं एकजना कानूनको ज्ञाता पनि हुनुहुन्छ जस्तै धनगढी उपमहानगरपालिका तपाईंले देखिरहनु भएको छ सडकको अवस्था यहाँका अतः भनौँ न यो भिडम भाडमा चाहिँ डोडो जहाँ चाहिँ बस पनि गुड्या छ त्यहीँ ट्र्याक्टर छ ट्रक छ त्यहीँ इलेक्ट्रोनिक रिक्सा छ त्यहीँ साइकल छ त्यहीँ चाहिँ तपाईँको फेरि भनौँ न बाइक पनि त्यहीँ कुदाएको छ यस्तो यो भनौँ न एउटा गन्जागोल अवस्थामा देखिन्छ बजार यो बजार व्यवस्थित गर्नुपर्ने पनि एउटा महत्त्वपूर्ण कडीको रूपमा देखिन्छ यदि बजारलाई व्यवस्थित गर्ने नेतृत्व पनि कतिको आवश्यक देख्नुहुन्छ यहाँले यहाँ भइदिएको गर्नु
मैले अघि भने नि विकाससँग त्यो पनि जोडिएको छ यो यातायात यो पूर्वाधारहरूलाई निर्माण गर्ने कुराहरू पनि जोडिएको छ साँच्चै नै धनगढीमा अब हेर्ने हो भने जनसङ्ख्या भन्दा सवारी साधन बढी हो कि भन्ने स्थिति चाहिँ देखिसक्यो यसलाई सम्हाल्न सकेन भने भोलिका दिनमा दुर्घटना बढ्दै जाने पनि देखेको छ साँच्चै यसको लागि हामीले एकदमै पूर्व एउटा योजना चाहिँ हामीले के देख्यौँ यस्तो होला भन्ने हामीलाई परिकल्पना थिएन पहिले तर हामीले योजना बनाउँदाखेरि योभन्दा 10 वर्ष पछिको योजनालाई मध्यनजर गरेर योजनाहरू बनाउनु पर्छ यहाँ व्यवस्थित बस पार्क को अवस्था छ पार्किङहरूको व्यवस्थाहरू गर्नुपर्नेछ गर्नु पर्यो अब हेभी गाडी पनि यही लिने छ
यदि डेलीको यहाँको तपाईँको सिनेरियो डाटालाई हेर्ने भने 5 लाख मान्छेको मुभमेन्ट छ म्याम यहाँ धनगढीमा अहिले
एकदम धेरै बसाई सराई पनि आएको छ तराईको क्षेत्र भयो पहाडी एरियाबाट बसाई सराई आएको अहिले हेर्नु भने हामीले जग्गाहरू प्राय खाली पाउन चाहिँ गाह्रो भएको स्थिति छ घरै घर छ र अर्को एउटा के देखेको छ म एकदमै यहाँलाई भन्न चाहन्छु कृषि योग्य जमिनहरू चाहिँ घरेडीमा बिक्री वितरण भइरहेको छ भोलिको दिनमा खडेरी नपर्न सक्छ भन्ने पनि छैन हामी अन्नको भण्डार भन्छौँ तराईलाई भोलिका दिनमा हामीले आयातित गरेर उल्टो भोगमरी पर्ने हो कि भन्ने अवस्थाहरू पनि छ यस्ता कुराहरूलाई हामीले विदेशमा देखेका छौँ यो उब्जनी हुने ठाउँमा कृषि योग्यलाई जमिन बनाउँदैन जहाँ कृषि योग्य हुन सक्दैन त्यहाँ गएर मानव बस्तीहरू बस हालिदिन्छ सरकारले र त्यहाँ पूर्वाधारहरू निर्माण गरिदिन्छ यो अवस्थाको
भिजनहरू विदेशमा तपाईँले देख्नु भएको छ जमिन चाहिँ सरकारको हुन्छ तपाईँहरू गरेर खानुस्
भनेर
अब यो कुराकानी गरेर अहिले हामी यो जब भनौँ न अब वर्षा ध्यामको नजिक नजिक पर्ने धेरै ठाउँहरू छ र धनगढीको जनतालाई के लाग्छ भने हाम्रो सहर डुब्छ हाम्रो घर सुरक्षित छैन आम पब्लिकलाई लागिरहेको छ अघिल्लो 1-2 साल पहिले हामीले हेऱ्यौँ कि सामान्य पानी पर्दा पनि धनगढी जलमग्न भएको अवस्था थियो खोला नाला अतिक्रमण गर्नमा यहाँका राजनीतिक दलहरूको पनि कहीँ न कहीँ त्यो देखिन्छ होइन र ती व्यक्तिहरूलाई हटाउन सक्ने अभियानमा राजनीतिक दलको प्रतिबद्धता पनि भएन र त्यस्तो खोला नाला जो चाहिँ एउटा सुन्दर सहर बनाउनका निम्ति व्यवस्थित सहरका निम्ति खोला नालालाई चाहिँ सुन्दर बनाएर यदि ढलको निकास पानीको निकास सहजै जाने हो भने धनगढी डुबान पर्छ जस्तो मलाई लाग्दैन र धनगढी जति बनाएको छ यो हामीले बनाएको संरचनाले आज डुबिरहेको छ यसमा चाहिँ नो डाउट तपाईँलाई थाहा छ हामीले खोला नाला अतिक्रमण हटाउ अभियान पनि जारी गर्यौँ धनगढी उपमहानगरपालिकाले तर कार्यान्वयन हुन सकेन यसमा कसको दोष देख्नुहुन्छ म्याम जनता यो जान्न चाहन्छ
एकदमै मैले यो विषयमा हाम्रै बारको अहिले केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ कुलानन्द उपाध्यायजीले रिट हाल्नु भएको थियो त्यो रिट हाल्ने बित्तिकै यहाँका नगरपालिका जुर्मर आएको थियो र तुरन्तै उसले संयन्त्रलाई बैठक बसाली केही दिन त उसले गयो यो अतिक्रमण भएका खोला नालाहरूको चाहिँ सर्वे गर्यो जम्मै हेर्ने कामहरू गर्यो एकैछिन चाहिँ जुर्मर आएको थियो र फेरि पछि चाहिँ सेल आयो साँच्चै भन्यो भने यो डुबानको एकदमै 100% चाहिँ यो धनगढी चाहिँ त्यो विषयमा चाहिँ एकदम असुरक्षित अवस्था चाहिँ रहेको छ यसको लागि नागरिक समाज सरकारी निकाय राजनीतिक पार्टी हामी सबै यसमा चाहिँ प्रतिबद्ध यो विषयमा चाहिँ गम्भीर र संवेदनशील चाहिँ हुन जरुरी छ किनकि अब भने अहिले पनि मैले भने नि देश भने जस्तै यो क्षेत्र बचाउ गर्ने हो भने अब यो अवस्थालाई पनि हामीले मध्यनजर गर्नुपर्छ होइन भने फेरि धनगढी सुन्दर धनगढी कसरी बन्न सक्छ हामीले परिक्रमा गरेर स्मार्ट सिटी कसरी बन्न सक्छ त्यो पनि त्यो पूर्वाधारभित्र आउन सक्छ त्यस कारणले ती कुराहरूलाई अतिक्रमण जहाँ जहाँ जग्गाहरूको अतिक्रमणहरू भएको छ कोलानालाई मिचिएर अव्यवस्थित तरिकाले घरहरू बनाएको छ नगर के अरे विकास नगरपालिका एकदमै आफूले
ओके अब अलिकति फरक प्याटर्नमा पनि जाउँ किनभने तपाईँ महिला अधिकार कर्मी पनि महिलाको विषय पनि जोड्न आवश्यक माने र धेरै महिला दिदीबहिनीहरूले सुन्दै हुनुहुन्छ हाम्रो विषयलाई उठाइदिन नवरा धानुकले भन्नु भयो होला अब उपमेयर भने अबको न्यायिक प्रमुखको अबको यहाँ भन्ने संरचनाको न्यायिक प्रमुख हुने महिला धेरै अधिकार छ महिलाको हातमा महिलाहरू जहिले पनि भन्नुहुन्छ हामीले अधिकार पाएनौँ हामीले अधिकार पाएनौँ अहिले कानुन सम्बद्ध रूपमा हेर्ने भने समावेशी बनाइदिएको छ अबको जुन स्थानीय तह राज्य पुनर्संरचना र प्रदेश नम्बरहरूमा प्रदेशहरूमा चाहिँ महिलालाई चाहिँ 50% एउटा अवधारणा आएको छ प्रत्येक तहमा चाहिँ भनौँ मेयर तथा उपमेयर अब मेयर धेरै कम देखिएको छ महिलाहरूमा एउटा निराशा छाएको छ म्याम यहाँले के देख्नुहुन्छ महिलाहरूको मानसिक अवस्था कस्तो पाउनु भएको छ यो स्थानीय चुनावको विषयलाई लिएर
होइन एकदम महत्त्वपूर्ण प्रश्नहरू सोध्नु भयो आकाङ्क्षी महिलाहरू धेरै हुनुहुन्छ तर ती महिलाले गर्न नसक्ने होइन महिलाले के गरेको छैन उदाहरण छ नि महिला होइन सभामुख महिला हुनुहुन्छ कार्यपालिका न्यायपालिका भर्खरै मात्र जित्नु अनि यति महत्त्वपूर्ण ओहदामा हामीले त्यो स्थितिमा त्यो लेभलमा हामीले सबै महिलाहरूलाई पुगाउने चाहिँ हाम्रो भिजन हो होइन एउटा महिला पुगेर मात्र समग्र महिला पुग्यो भन्ने यो परिकल्पना
प्रश्न छ क्या म उठ्थे होइन एउटा प्रश्न छ क्या महिलाले महिला तपाईँ महिला हुनुहुन्छ खास के छ भने म उठ्थे पार्टीले मलाई टिकट दिँदैन कि क्या हो अब मलाई उपमेयर बनाइदिए पनि हुन्थ्यो यो किसिमको प्रश्न देखेँ मैले महिलाभित्र र महिलामाथि महिलाहरूको चाहिँ कम्पिटिसन जुन पार्टीभित्र देखिरहेको छ नि मेजर पार्टीहरूमा यो देखिरहेको छ यस्तो विषयहरू धेरै आएको छ नवराजी मेरो यस्तो भएछ मेरो उस्तो भएछ यो विषयहरू सुन्छु
मैले यदि यो हो भने कृपया म यही एफएम मार्फत म उहाँहरूलाई अनुरोध गर्न चाहन्छु तपाईँहरू सक्षम हुनुहुन्छ सबै कुराले तपाईँहरू नेतृत्व गर्ने खालको हुनुहुन्छ मैले देखाएको छु यो सुदूरपश्चिममा धनगढीमा धेरै महिलाहरू हरेक पार्टीमा
दिँदैन हामीलाई मेयर उपमेयर भनौँ न मेयर अध्यक्ष दिँदैन हामी उपमेयरमै ठिक छौँ भन्ने जस्तो आज
कमसे कम एउटा माग त राखौ माग राख्नमा कन्जुसाई नगरिदिनु होला किनकि त्यो माग राख्न पाउने हाम्रो त अधिकार पनि हो नि हामी सुरुमै आफूलाई चाहिँ हीनता बोध नगराई माग राखौ लभिङ गरे पनि के पाउन सकिन्न बोल्नेको पिठो बिक्छ नि त
नबोलेको
चामल बिक्दैन त्यस कारणले बोल्ने कुरामा हामी नचुकौ त्यसलाई यहाँले अगाडि राख्नुहोस् तर एउटा हल्ला के गराइदिएको छ किनकि महिलाहरूको मनमा अलिकति चिसो बसाउने धेरै पैसा लाग्छ है चुनाव लड्नलाई भन्ने एउटा चाहिँ गलत हावाहरू चाहिँ फैलाइदिएको छ त्यसकारण यस्ता हावाहरूको पछाडि नलागौँ किनकि हामी सक्षम छौँ हाम्रो भिजन छ हामीले गर्न सक्छौँ हरेक कुराहरू हामीसँग जोडिएको छ हामी के अरे सबै कुराले त्यो माहौल चाहिँ सकारात्मक बनेको छ त्यसकारण यहाँले त्यो उम्मेदवारी दिने कुराहरूमा अरूको कुरा भन्दा पनि आफूले आफूलाई पहिचान गरेर
भने चर्चामा मेयर मात्रै आइरहेको छ कि उपमेयरको चर्चा नै देखिँदैन किन रहेछ म्याम यहाँलाई मिडियाले पनि नल्याओ कि
पहिले भनिन्थ्यो नि सभापति मात्रै भन्नु भन्नुको मेयर अध्यक्ष मात्र पावर हुने उपाध्यक्ष चाहिँ जिरोमा हुन्थ्यो तर अहिले न्यायिक समितिको अहिले त एकदम स्थानीय तहले पावरफुल बनाइदिएको छ स्थानीय तहमा न्यायिक समितिकै संयोजकमै होइन उपाध्यक्ष र उपमेयरहरू हुने भएकोले यसको चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका छ भन्ने कुरा चाहिँ एकदमै कानुनले नै सुनिश्चित गरेको अवस्थाहरू चाहिँ छ हो साँच्चै नि किन भन्दाखेरि अब समाजको बनोट कस्तो छ पितृसत्तात्मक किनकि मेयर मेयरमा पुरुषको हल्लाहरू फिजिरहेछ महिलाहरू उपमेयरमै त हो नि भन्ने एउटा यो संकीर्ण एउटा सोचले हबी भएको हुनाले महिलाहरू सायद उपमेयर आउनुहुनेलाई त्यो गौड भएको हो कि तर यो होइन हामीले लडाइँ गर्ने कुरामा चर्चा सबैको हुनुपर्छ अनि यस्ता कुराहरूलाई हामीले चिर्ने काम हामी स्वयंले पनि गर्नुपर्छ र सबैले सबै दलहरूले चाहिँ महिलालाई कमसे कम मेयर दिएर त हेर्नुहोस् होइन मेरो अनुरोध मेयरको
पार्टीले हार्छ कि महिला उठाएपछि भोट पाउँदैन कि भन्ने मनमा चिसो छँदैछ तपाईँले देख्नु भएको छ
तर होइन महिला उठे पनि पुरुष उठे पनि पार्टीसँग जोडिएको छ होइन महिला उठ्दैमा हार्ने
अभियसली नगर्न सक्ने होइन
एकदमै त्यसकारण त्यो हार भनेको त पार्टीकै हो नि चाहे महिला उठोस् चाहे पुरुष उठोस् त्यसकारणले यो विषयवस्तु होइन हामीले नेतृत्व गर्ने खालका व्यक्तिहरूलाई चिन्नुपर्छ महिला सक्षम छ र संविधानले पनि 50% तपाईँले भनिहाल्नुभयो नि त सुनिश्चित गरेको अवस्थाहरू चाहिँ छ नि त तर यहाँनिरै गाह्रो भएको सुनिश्चित गरेको छ उम्मेदवारी मात्र सुनिश्चित भएको छ तर
महिलाबाट हेर्ने भने पनि दुईजना त महिला त अनिवार्य भनिसकेका
छन् सुनिश्चित महिलाहरू सुनिश्चित छ तर मेयर उपमेयरमा एउटा पार्टीले मेयर महिला दिएला अर्को पार्टीले त पुरुष दिएला नि त त्यो फेरि सुनिश्चित भएको अवस्थाहरू छैन।
जस्तै अहिले तपाईँले एउटा महत्त्वपूर्ण प्रश्न त्यहाँनिर जोड्नुभयो कि पैसा हुनेवाले चाहिँ टिकट पाउन सक्ने सम्भावना, यो एउटा प्रश्न जोड्नुभयो। र त्यहाँभित्रै अर्को पनि के देखिन्छ भने क्षेत्रीयता जातीयताको कुरा पनि कहीँ न कहीँ जोडिया छ म्याम, यहाँलाई लाग्छ डाक्टर साहब? अब यो अलिकति यो विषयलाई मलाई जोड्न मन लाग्यो। जस्तै अहिले के देखिरहेछ यहाँ प्रत्येक दलहरूमा देखिरहेछ स्वतन्त्रको कुराहरू, अब के गर्ने, अब स्वतन्त्रहरू उहाँहरू हुनुहुन्छ पार्टीमा संलग्न हुनुहुन्न, यो अवस्था हेर्ने भने कुनै पार्टीको चाहिँ मेयरको दावेदारी राणा समुदाय या चौधरी समुदायबाट छ भने उसले चाहिँ उपमेयर चाहिँ पहाडी समुदायमा होइन, र पहाडी समुदायबाट यदि मेयर छ भने उपमेयर चाहिँ राणा चौधरी समुदायमा दिएर यसरी एउटा यो सामाजिक रूपमा मिलाउन पनि खोजेको र प्रतिनिधिलाई पनि अलिकति व्यवस्थित महिलालाई यस्तो गर्न खोजेको छ। यो पैसा र योसँग तपाईँ सहमत हुनुहुन्छ के लागिरहेछ यहाँलाई?
होइन, संविधानले बाकायदा एकदम लेखिदिएको छ समानुपातिक समावेशी होइन, कुनै पनि विभेद नगरिकन तिनीहरूलाई मूलधारमा ल्याउने सामाजिक रूपान्तरण गर्ने भनेको छ। अब यदि त्यो किसिमले के अरे जस्तै अघि तपाईँले भन्नुभयो पहाडी मेयर उपमेयर त्यो छ भने त्यो समावेशी सिद्धको नीति अनुसार त्यो नहुन भन्न पनि सकिँदैन, किनकि त्यो गरेन भने उनीहरूको समावेशी पनि त हुन सक्दैन नि त, आदिवासीहरूको ती पछाडि परेका वर्गहरू पनि त आउन सक्दैन नि त। त्यसकारण त्यो संविधानले लेखिदिएको छ, अब कसरी ती वर्गलाई पनि त्यो त्यसमा समावेश गर्ने, हरेक पार्टीहरूले चाहिँ त्यसलाई चाहिँ अब अगाडि भिजन लिएर जानुपर्ने हुन्छ, दृष्टिकोण विचारलाई अगाडि बढाउने हुन्छ, हामी कानुन सम्बद्ध तरिकाले अगाडि बढ्नुपर्छ, कानुनभन्दा हामी माथि कोही पनि छैनौँ। त्यस कारणले महिलाको प्रतिनिधित्व गराउने कुरा, होइन, पछाडि परेका ती वर्ग आदिवासी जनजाति दलित मुस्लिम होइन अब लोपोन्मुख जातिहरूलाई ल्याउने कुरामा, पिछडा वर्गहरूलाई ल्याउने कुराहरूमा यी सबैलाई कसरी के अरे निर्णायक तहमा
पुर्याउने
त्यो राजनीतिक पार्टीहरूले त्यहाँ त्यसमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
अन्त्यमा एक मिनट बाँकी छ, तपाईँलाई मैले एक मिनट दिएँ, तपाईँ एउटा भोटर मानिलिनुहोस्, यो प्रश्न कडा छ है फेरि, एउटा भोटर तपाईँको हातमा चाहिँ सातवटा अधिकार छ, अहिले भेरी पावरफुल, अहिलेको मतदान भनेको धेरै मताधिकार धेरै पावरफुल छ, तपाईँलाई थाहा छ। अब योभन्दा पहिले एउटा दुईवटा मतपत्र हुन्थ्यो समानुपातिक र पार्टीको, प्रत्यक्ष निर्वाचित र पार्टीका लागि, अब अहिले एउटा तपाईँ भोटर, तपाईँ एउटा मतदाता, तपाईँ बताउनुहोस् तपाईँ भइदिएको भए कस्तो व्यक्तिलाई तपाईँ भोट दिनुहुन्थ्यो, क्लियर कट बताउनुहोस् अन्तिम प्रश्न यहाँका लागि।
मैले त यो क्षेत्रको विकासमा जोडे महत्त्वपूर्ण भूमिका खेल्छ, नेतृत्व गर्ने क्षमता छ, सुन्दर सुदर पश्चिमलाई उजागर गर्ने कुरामा कुनै पनि लोभ लालच गर्दैन होइन, उसले चाहिँ
स्वार्थभन्दा
अलि माथि उठ्छ, त्यस्ता व्यक्तिहरूलाई चाहिँ भिजन भएको मान्छेलाई चाहिँ मैले भोट दिन चाहन्छु। साँच्चै नै भन्यो भने अहिले हामी सातवटा
अधिकार
हामी सातवटालाई हामी प्रयोग गर्न सक्छौँ, यो कुराको हामीले प्रचार प्रसार पनि गर्न
सक्छौँ,
धेरै जनतालाई यो विषयमा थाहा
छैन,
त्यस कारण स्थानीय तहमा गएर यो हामी सबैको दायित्व छ, यो विषयमा चाहिँ हामीले एकदमै जानकारी गराउने भन्ने कुरा चाहिँ।
थ्याङ्क यू सो मच, समय दिनुभयो, 8:15 भइसकेको छ, आभार व्यक्त गर्न चाहन्छु डाक्टर साहब यहाँलाई समयका लागि, पुनः पनि कुनै दिन यस्तो अवसर मिल्नेछ अवश्य पनि हामी तातो बहसमा अझ बहस गर्नेछौँ। थ्याङ्क यू सो मच यहाँको समयका लागि,
धन्यवाद छ मलाई पनि मेरो विचारहरू राख्न दिनुभएकोमा दिनेश एफएमलाई।
थ्याङ्क यू सो मच आदरणीय श्रोता, आज मैले तातो बहसमा स्थानीय तहको निर्वाचन र महिला तथा पुरुषहरूलाई चाहिँ दिएका अधिकारसँगै कस्तो क्याडर छान्नु पर्ला र स्थानीय तहमा दिएका अधिकारसँगै सुन्दर धनगढी कसरी बनाउन सकिन्छ, स्मार्ट सिटी कसरी बनाउन सकिन्छ, यी यावत विषयमा हामीले कुराकानी गर्यौँ। हामीसँग अतिथिको रूपमा हुनुहुन्थ्यो जिल्ला बार एसोसिएसन कैलालीका चाहिँ सहसचिव, त्यसै गरी चाहिँ कानुन व्यवसायिक अधिवक्ता हामीसँग डाक्टर जानकी तुलाधर हुनुहुन्थ्यो, उहाँसँग कुराकानीसँगै आजलाई कार्यक्रमको निर्धारित समय सकियो। प्राविधिक रूपमा आडीले आभार व्यक्त गर्दै कार्यक्रमबाट मनोराज धान पनि विदा माग्छु, हवस् नमस्कार।